আলহামদুলিল্লাহ রব্বিল আলামিন والصلاه والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. آج کی ہماری اس نشست کا عنوان ہے شب برات. آپ حضرات کو معلوم ہے کہ ہر سال شعبان المعظم کی 15th شب تمام مسلمان یہ پوری رات جاگ کر گزارتے ہیں, عبادت کرتے ہیں, اپنے گناہوں کی معافی مانگتے ہیں, اپنے مرحومین کے لیے دعا کرتے ہیں اور خاص طور پر قبرستان جا کر ان کے لیے فاتحہ کرتے ہیں. یہ تمام معمولات اہل سنت و جماعت پابندی سے کرتے ہیں اور یہ کوئی نئی بات نہیں, شروع سے یہ سلسلہ چلا رہا. بزرگان دین, اولیاء کاملین, سلف صالحین سے یہ سلسلہ چلا رہا. لیکن آج کے اس پرفتن دور میں بہت سے فتنے ایسے پیدا ہوئے کہ جو ہمارے ان معمولات پر اعتراض کرتے ہیں, اس کا ثبوت مانگتے ہیں اور اس میں عبادت کرنے سے روکتے ہیں. لیکن حیرت کی بات یہ ہے کہ انہیں صرف یہی چیز بدعت نظر آتی ہے, یہی ایک نئی چیز نظر آتی ہے جس سے مسلمانوں کو روکنا اپنے اوپر ایک فرض قرار دیتے ہیں کہ اس رات میں نہ جاگو, قبرستان نہ جاؤ, کسی کے لیے دعائے مغفرت نہ کرو. کہاں لکھا ہے کہ قبرستان جاؤ, کہاں لکھا ہے کہ اس رات میں جاگو, کہاں لکھا ہے کہ اتنا اہتمام کرو. اگر اتنے ہی متقی پرہیزگار ہیں تو جو دیگر لوگ غلط کام کر رہے ہیں پہلے ان کو کیوں نہیں روکتے؟ اس میں کون سا غلط کام ایسا ہے؟ اب آپ دیکھیں شب برات جب آتی ہے ہم کیا کرتے ہیں. جو لوگ غلط کام کر رہے ہیں وہ غلط ہے, مثلا پٹاخے پھوڑنا, ایک دوسرے کو تنگ کرنا, یہ چیز تو غلط ہے اور شروع ہی سے بزرگان دین نے, علماء نے, مشائخ نے اس کو منع کیا. بلکہ آپ بھی حد الامکان جہاں تک آپ کا دار اختیار ہے اپنے بچوں کو, اپنے اہل و عیال کو, اپنے اہل خانہ کو, جہاں تک دار اختیار ہے اس چیز سے سختی کے ساتھ روکے کہ اس رات میں کسی قسم کا پٹاخہ نہ پھوڑے, ان کو پیسے نہ دیں اور جو اگر کریں تو سختی کریں کہ یہ اس رات کی بے حرمتی ہے. اب جہاں تک اس میں دیگر اعمال کا تعلق ہے اسی پر آج ہم گفتگو کریں گے. تین چیزیں ہم آپ کے سامنے بیان کریں گے, فضائل شب برات, مسائل شب برات اور اعمال شب برات. فضائل یعنی اس رات کی فضیلت کیا ہے, مسائل اس پر جو اعتراض ہیں ان کے جواب, اور اعمال کے ہمیں اس رات میں کرنا کیا ہے, کیسے اس رات کو گزارنا. یہ تین چیزیں اپنے ذہن میں رکھیں. سب سے پہلی چیز, اس کا نام ہے شب برات. شب کے معنی رات اور برات کے معنی نجات, چھٹکارا. کس چیز سے؟ گناہوں سے نجات کی رات, گناہوں سے پاک ہونے کی رات, گناہوں سے چھٹکارا پانے کی رات. اسی لیے اس کو شب برات کہا گیا کہ ایسی رات ہے کہ جب بندہ اس میں عبادت کرتا ہے اپنے گناہوں پر نظر کرتے ہوئے سچے دل کے ساتھ اپنے خالق اور مالک کے سامنے جھکتا ہے, اور اگر اس کی آنکھوں سے دو آنسو نکل آتے ہیں خالق کائنات اگلے پچھلے سب گناہوں کو معاف فرما دے، ایسی عظیم و شان بات۔ احادیث مبارکہ میں اس کی فضیلت آئی ہے اور متعدد احادیث اس سلسلے میں وارد ہوئی ہے، ہم اس میں سے صرف چند آپ کے سامنے پیش کریں گے۔ وما توفیقی الا باللہ العلی العظیم۔ امیر المومنین حضرت علی شیر خدا رضی اللہ تعالی عنہ فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ جو شخص شعبان المعظم کی اس شب یعنی شب برات 15ویں شب اس کو پائے، اس کو چاہیے کہ پوری رات جاگ کر گزارے اور دوسرے دن روزہ رکھے۔ ایک حدیث حضرت علی کرم اللہ تعالی وجہ کریم اس حدیث کے راوی کتنے واضح طور پر کہ جو اس کو پائے پوری رات جاگ کر گزارے۔ اب جاگ کر گزارنے کا کیا مقصد ہے؟ کہ آدمی ٹی وی کھول کر بیٹھ جائے رات گزار لے، کھیل تماشے میں رات گزار لے؟ نہیں، جاگ کر تو ہم کتنی راتیں گزار دیتے ہیں۔ جاگ کر گزارنے کا مقصد یہ ہے عبادت اور ریاضت کے ساتھ گزارنا، اللہ کی بندگی میں گزارے، اس کی اطاعت میں گزارے، اپنی گناہوں کی معافی میں گزارے اور جو گناہ ہو چکے ہیں ان سے توبہ کرتے ہوئے کہ مولا جو کچھ ہو چکا وہ ہو چکا، آج میں سچے دل سے توبہ کر رہا ہوں کہ آئندہ اس کا ارتکاب نہیں کروں۔ یہ ہے جا کر گزارنے کا مقصد۔ اور دوسرے دن روزہ رکھے اس کی بھی فضیلت، اگرچہ وہ نفلی روزہ، اگر مرد یا عورت میں سے ان کو کوئی شرعی عذر نہ ہو، ایک جنرل بات کہہ رہا ہوں، کوئی شرعی عذر نہ ہو تو لازم ہے کہ روزہ رکھے، کوئی شرعی عذر نہ ہو تو لازم ہے، ضروری ہے کہ روزہ رکھے، اس لیے کہ اس کی فضیلت ہے۔ دوسری بات، ہمیں یہ سوچنا چاہیے کہ ہمیں زندگی میں ایک مرتبہ پھر یہ رات مل رہی ہے، ایک مرتبہ پھر مل رہی نا، اللہ کا کرم۔ اب کوئی جانتا ہے کہ اگلے سال وہ موجود ہوگا؟ ہے کوئی ایسا انسان وہ کہہ دے میں اگلے سال موجود ہوں گا؟ بلکہ میں تو یہاں تک کہہ دوں کہ یہ بھی نہیں کہہ سکتا کہ کل کی رات بھی ہوں گا یا نہیں ہوں، نہیں کہہ سکتا نا۔ انسان کی زندگی کی بے ثباتی کا عالم یہ ہے کہ ایک سال، ایک مہینہ، ایک ہفتہ، ایک دن، کیا ایک لمحے کا نہیں بتا سکتا کہ اگلے لمحے میں زندہ رہوں گا یا نہیں رہوں گا۔ جب ہماری زندگی کی بے ثباتی کا یہ حال ہے تو جو اوقات مقبولیت کے، جو راتیں مقبولیت کے اور جو دن مقبولیت کے ہمیں مل رہے ہیں، ہمیں چاہیے کہ ان کو ضائع نہ کریں، ان کو عبادت کے ساتھ گزار، تقوی پرہیزگاری کے ساتھ گزار، اپنے گناہوں سے توبہ کرتے ہوئے ان راتوں کو گزار۔ حضرت ابوبکر صدیق رضی اللہ تعالی عنہ سے بھی ایک حدیث شریف مروی ہے، فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، حدیث شریف جس کا مفہوم یہ ہے کہ شعبان میرا مہینہ ہے اور رمضان اللہ کا مہینہ، اس مہینے میں اپنے نفس کو رمضان کے لیے پاک کر لو۔ اب کسی چیز کی نسبت سرکار اپنی طرف کر لے تو اس چیز کی اہمیت اور بڑھ جاتی ہے، اگر ادنا کی نسبت اعلیٰ کی طرف ہو جائے تو ادنا بھی اعلیٰ ہو جاتا ہو جاتی ہے نا۔ اب میں مثال ایسی دیتا ہوں کہ بات آپ کے ذہن کے اندر بیٹھ جائے۔ جوتیاں ہم سب پہنتے ہیں، جوتیاں ہم پہنتے ہیں نا، کوئی اپنی جوتی اپنے سر پہ رکھتا ہے؟ کسی نے رکھا نہیں، تو پیر میں پہننے کی چیز کیوں؟ اس کی نسبت ہماری طرف ہے، اور اگر وہی جوتی استاد کے پیر میں ہو تب، وہی اگر پیر کے پیر میں چلی جائے تب، اور وہی اگر اس کی نسبت صحابی کی طرف ہو جائے تب، درجہ بڑھتا گیا، اور اگر نسبت نبی پاک علیہ الصلوۃ والسلام کی طرف ہو جائے تو پھر تو سر پہ رکھنے کو مل جائے نالے پاک کے حضور، تو ہم کہیں گے تاجدار ہم بھی۔ پتا چلا جس چیز کی نسبت سرکار کی طرف ہو گئی وہی اعلیٰ ہو گئی، وہی افضل ہو۔ فرمایا شعبان میرا مہینہ ہے، رمضان اللہ کا مہینہ، तो ये शाबान की निस्बत हुजूर ने अपनी तरफ कर ली। तो जब ये हुजूर अलैहिस्सलाम की तरफ निस्बत हो गई तो हमारे लिए काबिले तकरीम और ताजीम हो गए ये महीने। फिर फरमाया इस माह मुबारक में बंदों के आमाल अल्लाह तबारक वताला की बारगाह में पेश किए जाते हैं। एक दूसरी हदीस जिसका मफहूम ये बयान कर रहा हूं, बंदों के आमाल खालिक कायनात की बारगाह में पेश किए जाते हैं। मैं चाहता हूं मेरा अमल जब अल्लाह तबारक वताला की बारगाह में पेश हो तो उस वक्त मैं रोजेदार हूं, उस वक्त मैं रोजेदार। कौन कह रहा है? नबी पाक अलैहिस्सलाम। इस हदीस शरीफ से यह भी पता चला कि शाबानुल मौज़म के महीने में भी रोजे रखने चाहिए, अल्लाह तबारक वताला जिसको तौफीक दे। तो इसलिए क्योंकि ये नफली रोजे हैं लेकिन अजर व सवाब बहुत ज्यादा है। बहुत से लोग हैं जो मुसलसल रखते हैं, बहुत से लोग हैं जो एक दिन छोड़ के रखते हैं, क्योंकि रोजा जो है वो तज़किया नफ्स और तस्फिया कल्ब अता करता। रोजा बंदे और शैतान के दरमियान ढाल है। ढाल समझते ना, आजकल तो तलवार का जमाना नहीं, कलाशनकोफ का जमाना है, ढाल की जरूरत ही नहीं। ढाल के बजाय बुलेट प्रूफ जैकेट उसी से बच सकता है। खैर बचाने वाली जात तो अल्लाह की। ढाल उस जमाने में होती थी लोहे की गोल, उसको ऐसे पकड़ते थे जैसे उल्टे हाथ में पकड़ा और सीधे हाथ से तलवार चला। अगर सामने वाले ने हमला किया तो ढाल आगे कर, अगर उसने आप पे हमला किया तो ढाल उसका कुंडा है, उसने पकड़ा हुआ जो लड़ रहा है, सीधे हाथ में तलवार है। सामने वाले ने हमला किया, ढाल आगे कर दी, उसका वार उस ढाल पर आ गया। तो नबी पाक अलैहिस्सलाम ने हदीस शरीफ में रोजे की मिसाल ढाल की दी। जिस तरह लड़ने वाले पर जब मद्दे मुकाबिल हमला करता है वो ढाल सामने कर देता है तो ढाल उसको बचा लेती है, फरमाया रोजे की मिसाल ढाल की सी है। शैतान हमला करता है, रोजा ढाल बनकर उस बंदे को बचा लेता, ढाल बनकर बचा लेता। तो रोजा ढाल है, इसीलिए बुजुर्गान दीन औलिया कामिलीन ने नबी पाक अलैहिस्सलाम की सुन्नत मुबारक पर अमल करते हुए कसरत के साथ रोजे रखे। सरकार दो आलम अलैहिस्सलाम हर महीने 3 रोजे रखते, 13, 14, 15 चांद की अय्याम बैत के रोजे कहलाते। इसके बाद हर पीर और जुमेरात का रोजा रखते, मतलब कसरत से रोजा रखते। सरकार ने अपने अमल से बताया देखो ये रोजा शैतान के दरमियान ढाल है, ये नफ्स खुशी अता करता है, रोजे से नफ्स खुशी होती है, शैतानी ख्यालात दूर होते हैं और शैतान के लिए ढाल बन जाता है, वो हमला करेगा रोजा तुम्हें बचा लेगा। तो हजरत अली शेर खुदा रदी अल्लाह तआला से जो हदीस शरीफ मरवी है जिसका मफहूम हमने बयान किया कि सरकार ने फरमाया ये रात जाकर गुजारो और दूसरे दिन रोजा रखो। अब ये रात है कल की रात, कल का दिन गुजार के जो रात आएगी वो है शबे बारात। दूसरे दिन रोजा नफली रोजा, लेकिन उसका अजर व सवाब बहुत ज्यादा। तो जिससे मुमकिन हो और कोई शरई उजुर ना हो तो उसको चाहिए कि इस रोजे को तर्क ना करे, ना मालूम आइंदा हमारी जिंदगी में दोबारा ये रात और दूसरे दिन का रोजा आए या ना। खालिक कायनात ने बंदों को बख्शने के लिए ये तमाम रातें रखी, शबे मेराज है, शबे बरात है, शबे कदर है, शबे मिलाद है, शबे आशूर है, ये जितनी भी रातें हैं ये सब इसीलिए हैं कि इन रातों को किसी ना किसी मकबूल बंदे से निस्बत और उस निस्बत की वजह से ये रातें भी मकबूल हो गई। अब इन रातों में जो जागेगा वो भी मकबूल हो जाएगा क्योंकि निस्बत है, जो जागेगा मकबूल हो जाएगा। अब हैरत की बात यह है कि वो इतराज करते हैं तुम क्यों जागते हो, कहां लिखा हुआ है कि इस रात में जागो। हमने कहा इसके दो जवाब है, कहते ना कहां लिखा है इस रात में जागो, दो जवाब है। एक तो हदीस शरीफ मैंने आपके सामने पेश कर दी, और भी मुतअद्दिद हदीस अहादीस इस सिलसिले में वारिद हुई है, लेकिन वक्त की किल्लत के पेश नजर उनको मैंने बयान नहीं किया। दूसरा जवाब यह है कि उनसे पूछो कहां लिखा है कि नहीं जागो। तुम कहते हो ना कहां लिखा है जागो, हमने कहा वो तो हम दिखा सकते हैं, तुम ये दिखा दो कहां लिखा हुआ है कि शबे बारात में ना जागो, आराम से सो जाओ। एक हदीस ऐसी दिखा दो हम जागना छोड़। ये सुला रहे हैं और ये कामिलीन जगा रहे हैं। अब बताओ सुलाने वाला ज्यादा बेहतर है या जगाने वाला? जो इस रात में सो गया उसका नसीब भी सो गया, और जो जागता रहेगा उसकी किस्मत भी जागेगी। क्यों? जब जागेगा इबादत करेगा, जागेगा गुनाहों की माफी मांगेगा, जागेगा नदामत के आंसू बहाएगा, जागेगा तो सच्चे दिल से तौबा करेगा, और जब सच्चे दिल से तौबा करेगा खालिक कायनात तौबा कबूल फरमा लेगा। तो जब तौबा कबूल होगी तो नसीब जागेगा या नहीं जागेगा? और सरकार दो आलम अलैहिस्सलाम की एक और हदीस शरीफ जिसका मफहूम यह है कि इस रात में पूरे साल के फैसले जो कुछ भी होना है वो सब इसी रात में किए जाते हैं। तरक्की तनजुली जिंदगी मां रिजक बरकत रहमत मगफिरत सब कुछ सब इसी रात। जैसे हम बजट निकालते हैं ना, हुकूमत बजट निकालती है जून में, और ये भी जून ही चल रहा है, जून में बजट निकलती है ना, बजट तो निकल भी चुका, निकल चुका ना, मैं तो यहां था नहीं, मुझे नहीं पता क्या निकला, वही निकला वो जो हमेशा निकलता। खैर बहरहाल उसको छोड़ दे, सियासत में हमारा ताल्लुक नहीं, हमारा ताल्लुक रूहानियत से। तो बजट हुकूमत ने निकाला, खालिक कायनात इस रात में बजट निकाल देते, किसकी तरक्की होनी है, किसकी तनजुली होनी है, किसको इज्जत किसको जिल्लत, किसकी मगफिरत किसकी जिंदगी किसकी मौत, सब कुछ इसी रात में, सब इसी रात में। किसी को नहीं पता कि अगली शबे बारात मुझे नसीब होगी या नहीं होगी, ये सब राज हैं अल्लाह तबारक बताला के। लेकिन खालिक कायनात जिसको बताना चाहता है बता देता, अपने नबियों को अपने वलियों को अपने मुकर्रबीन को नेक बंदों को बता देता है, जो कुछ इस रात में हुआ वो जानते हैं। दूर जाने की जरूरत नहीं, हमारे पीर मुर्शिद अशरफुल मशाइख हजरत अबू मोहम्मद शाह सैयद अहमद अशरफ अशरफी अल-जिलानी नव्वर अल्लाह मरकदहु ने शबे बारात के बाद दूसरे ही दिन हमें बता दिया कि इस रात में मेरी पर्ची निकल चुकी है, आइंदा साल मैं नहीं हूं। एक साल पहले बता, इस रात में निकल गई, आइंदा साल आने से पहले रवानगी, फिर तो मुझे नहीं देख सको। उसके मौके पे भी फरमा दिया था, आप हजरात सब जानते सब मुशाहिदा करके। तो अल्लाह तबारक व तआला जिसको बताना चाहता है बता दे। इसी तरह गौसे आजम जिलानी, इसी तरह मखदूम सबनानी, इसी तरह मुजद्दिद अल-फैसानी, ये जितने बुजुर्गान दीन औलिए कामिलीन हैं अल्लाह तबारक व तआला उनको बाखबर कर देता। लेकिन हम जैसे गुनाहगार जब हम जानते ही नहीं कि हम होंगे या नहीं होंगे, तो चाहिए कि जो जो रातें मकबूलियत की, जो जो सातें मकबूलियत की, जो जो औकात और जो जो दिन मकबूलियत के हमें मिल रहे हैं उन्हें जाया ना करें, उनमें इबादत करें, अपने गुनाहों की माफी मांगे। तो इतराज ये करते हैं कि तुम क्यों जागते हो, हम कहते तुम क्यों सोते हो, कहते कहां लिखा है जागो, हमने कहा तुम बता दो कहां लिखा है नहीं जागो, हम जागना छोड़ते। और अहादीस शरीफ में जागने की फजीलत आई है, अल्हम्दुलिल्लाह हम जागने वालों के साथ हैं, तुम सोने वालों के साथ। जागना है जाग ले अफलाक के साया तले, हश्र तक सोना पड़ेगा खाक के साये तले। जाग लो जब तक जागना है, और जब सोगे तो ऐसे सोगे कि कोई करवट दिलाने वाला भी नहीं होगा। सो रहे ना कब्र में लोग, कोई है उठाने वाला? नहीं, जितनी जिंदगी है जाग कर गुजारो। अल्लाह तबारक व तआला की इबादत में, रियाजत में। और कुरान ने कह दिया यबीतूना लिरब्बिहिम सुज्जदम व कियामा, अल्लाह के बंदे वो हैं जो रात गुजारते हैं सजदा करते हुए, कयाम करते हुए। बंदे तो सारे हैं, जो सोते हैं क्या वो अल्लाह के बंदे नहीं? जो इबादत नहीं करते क्या वो अल्लाह के बंदे नहीं? यकीनन सब अल्लाह के बंदे हैं। जो इबादत नहीं कर रहे वो भी बंदे हैं, जो रात को सो रहे हैं वो भी बंदे हैं, जो जाग रहे हैं वो भी बंदे हैं। लेकिन खालिक कायनात ने उनको अपना बंदा कहा जो जाग कर रात गुजारते। यबी तू ना दे रब्बिहिम, जो रात गुजारते हैं अपने रब के वास्ते। और किस तरह? सुज्जदम व कयामा, सजदा करते हुए और कयाम करते हुए। कयाम रुकू सुजूद में वो अपनी रातों को गुजार देते। और वो कैसे जागते हैं इसकी मिसाल आप ये समझें। अगर आपका कोई दोस्त जिससे आपको बेहद मोहब्बत, वो रात को मिलने के लिए आए, या उसने कह दिया आज रात मैं आपके पास आऊंगा मिलने के लिए, तो आप सोएंगे या जागेंगे? जागेंगे ना। मेरा दोस्त आ रहा, मुझे जिससे मोहब्बत है वो आ रहा, जो मुझे चाहता है वो आ रहा, जिसे मैं चाहता हूं वो आ रहा। वो मोहब्बत सोने नहीं देगी, जगाए रखेगी। नींद उड़ जाएगी इंतजार में कब वो आ जाए, नींद नहीं आएगी। फिर नींद के लिए गोली की जरूरत नहीं, किसी चीज की जरूरत नहीं। नींद उड़ गई, जब वो आ गया उससे मिल लिए, खुश हो। इसी तरह जिनको रब से मोहब्बत होती है, रब से मोहब्बत होती है, वो फिर उसकी मोहब्बत में जागते हैं, सोते नहीं, सोते नहीं। हजरत इब्राहिम अदम बल्खी बैतुल्लाह का तवाफ कर रहे, एक औरत भी तवाफ कर रही, और तवाफ करते करते वो कहती है मौला तुझे उस मोहब्बत की कसम जो तुझको मेरे साथ है, मेरी फला मुराद पूरी कर दे। जो तुझको मेरे साथ है, ये नहीं कह रही मुझे तेरे साथ है, मौला जो मोहब्बत तुझको मेरे साथ है मेरी मुराद पूरी कर दे। हजरत इब्राहिम अधम बल्खी रहमतुल्लाह अलैह उसके पास गए। बड़ी जुर्रत कर रही है तू, बड़ी दिलेरी कर रही है, खुद महबूब बन रही है, अल्लाह को मोहिब बना रही है। तुझे ये कहना चाहिए मौला उस मोहब्बत की कसम जो मुझे तेरे साथ है। अरे रब को महबूब बना, खुद मोहिब बन, ये कहना चाहिए ना, जो मुझे तेरे साथ है। और तू क्या कहती है मौला उस मोहब्बत की कसम जो तुझको मेरे साथ है, मेरी मुराद पूरी कर। उसने कहा इब्राहिम तू अपना तवाफ करता रहे, ये तालिब व मतलूब मुहिब और महबूब की बात है, तुझे क्या पता। 40 साल हो गए, सारी दुनिया सो रही होती है, मैं बेख्वाब होती है, आज तक मेरी तहज्जुद की नमाज कजा नहीं हुई। 40 साल हो गए, सारी दुनिया सो रही होती है, मेरा रब मुझे उठा लेता है, इबादत में लगा लेता है, ये उसकी मोहब्बत का नतीजा है, मेरी मोहब्बत का नतीजा नहीं। मेरी क्या औकात के मैं उससे मोहब्बत करूं, मेरी क्या हैसियत के मैं उससे मोहब्बत करूं, ये उसकी मोहब्बत का नतीजा है, वो मुझे उठा लेता है अपनी इबादत में लगा लेता है, मैं क्या मोहब्बत कर सकता। हकीकत यही है, बंदा खालिक से मोहब्बत करता है, और जब खालिक बंदे से मोहब्बत करता है तो फिर मामला ही अलग है। रादिया तम मर्दिया, पहले ये रब की रजा चाहते हैं, और जब ये एक मकाम पर पहुंच जाते हैं तो फिर रब इनकी रजा चाहते, रब इनकी रजा चाहता है। इसी को कुरान ने कहा रादिया तम मर्दिया फदखुली फी इबादी वदखुली जन्नत। नफ्स राजिया और मर्जिया उन्हें हासिल हो गया, खालिक कायनात ने कह दिया मेरे बंदो जन्नत में दाखिल हो जाओ, अपनी रजा की सनद अता कर। तो बात कहां से चली कि हम इस रात में जागते हैं, ये जागने का सिलसिला चला रहा, ये कोई नई बात नहीं है। दूसरी बात हम ये कहते हैं कि इसमें शबे बारात में जो भी आमाल हैं जो अहले सुन्नत करते हैं, एक अमल आप ऐसा बता दें जो शरीयत के खिलाफ, कहते कब्रिस्तान क्यों जाते हो, कब्रिस्तान क्यों जाते हो, कहां लिखा है कि कब्रिस्तान जाओ? अहदीस में मौजूद, सरकार द्वार हमारे सलात व सलाम की सुन्नत भी। अच्छा, हमारा जवाब यह है, उन तमाम अहादीस को आप एक तरफ रखें, ठीक है, आप ये हमें बता दें कब्रिस्तान जाना जायज है या ना जायज है। कहेंगे नहीं ये तो जायज है। अच्छा जायज है, तो किसी रात की तख्सीस है कि इस रात में जाओ और इस रात में ना जाओ? किसी कुरान की आयत में या किसी हदीस में नबी पाक अलैहिस्सलाम ने मना किया हो, कब्रिस्तान जाने से रोका हो, इस रात में नहीं जाना, इस रात में जाना? नहीं जी, नहीं ऐसी बात तो नहीं है, ऐसी बात नहीं है तो फिर क्यों मना कर रहे, जाओ किसी भी रात। दूसरी बात, इस रात की वजह से तो लोग चले भी जाते हैं, वरना तो कोई जाता ही नहीं, ये भी हकीकत है। इस रात में एहतमाम के साथ जाते हैं, फूल लेकर जाते हैं अपने मरहूमीन के लिए, उनके कब्र पर डालने के लिए। एक सिलसिला चल रहा है ना, एक सिस्टम है कि शबे बरात है, हमें जाना है कब्रिस्तान जाने, फातिहा पढ़नी। मैं ये कहता हूं कि अगर ये चीज ना हो तो लोग तो कब्रिस्तान भी जाना छोड़ दे। ये हकीकत है, जिंदगी ऐसी मसरूफ हो गई और मशीनी जिंदगी है, सुबह हुई, दोपहर हुई, शाम हुई, रात हो गई, एक दिन गुजर गया, एक हफ्ता गुजर गया, एक महीना गुजर गया, साल गुजर गया, पता ही नहीं चला दिन कैसे गुजर गया, हफ्ते महीने साल कैसे गुजर गए। हाँ कोई अतीत मरा तो जनाजे के साथ चले गए, और नहीं तो नहीं गए, कभी नहीं गए। हालांकि सरकार ने फरमाया नहीं तो कुमन जियारत कबूर फजूरू हा, मैं तुम्हें कब्रों की जियारत से मना करता था, अब हुक्म देता हूं कि कब्रों की जियारत करो। और दूसरी हदीस में सरकार ने फरमाया जिसने अपने वालदैन दोनों या किसी एक की कब्र की जियारत जुमे के दिन की, जुमे के दिन अल्लाह के नजदीक वो नेक लिखा गया, गफरा लहू, उसकी मगफरत भी हो। किसी बुजुर्ग की नहीं, किसी के वालदैन दोनों का या किसी एक इंतकाल हो गया और वो हर जुमे को उनकी कब्र पे जाकर जियारत करता है, फातिहा पढ़ता है, हदीस शरीफ के मुताबिक अल्लाह के नजदीक नेक लिखा जाएगा और उसकी मगफरत भी हो जाएगी। तो जाने का तो इतना हुक्म है, इसलिए जाना चाहिए, कबल इसके कि लोग आपको ले जाएं, आप पहले ही चले जाएं, ठीक है ना, पहले ही चले जाएं। लेकिन वो कहते नहीं हम तो नहीं जाएंगे, वो नहीं जाते, बहुत से लोग नहीं जाते ना, इसको बिदत भी कहते हैं कि नहीं कब्रिस्तान जाना बिदत है, नहीं जाओ, कहां लिखा हुआ है, क्यों है, नहीं जाते, उनको जबरदस्ती ले जाना पड़ता, आखिर में ही जाते हैं एक ही दफा। लेकिन अल्हम्दुलिल्लाह हम अहले सुन्नत वल जमात हम हर शबे बारात में जाते हैं, हर जुमेरात को जाते हैं, बुजुर्गान दीन के मजार पे तो रोजाना जाते, तो कब्रिस्तान भी जाना चाहिए, शबे बारात के अलावा भी जाना चाहिए। वरना जो लोगों की कैफियत है इस वक्त, और ये बिल्कुल हकीकत मैं आपको बता रहा हूं, और अगर यकीन ना आए तो कल आप देख लीजिएगा, जो कब्रिस्तान जाएंगे जब वहां पर जाते हैं फूल हाथ में लिए खड़े हैं, वो कहता है अब्बा की कब्र कहां थी, यहां थी, कहता नहीं वहां थी, वो कहता है उधर थी, नहीं नहीं वो उधर थी, वो एक दरख्त था ना, तो दरख्त क्या रहेगा, वही किसी ने काट दिया तो क्या हुआ, कहता नहीं वो एक ऊंची सी कब्र थी उसके पास, वो पता चला वो कब्र ही नहीं है, अब्बा की कब्र कहां गई पता नहीं, क्यों, कभी जाकर पूछो तो पता चले ना। अगर हर आठवें दिन जाओ, हर दसवें दिन जाओ, या हर महीने चले जाओ फातिहा पढ़ दो तो पता चलेगा, साल में जाकर देखते ही नहीं, जाते भी है तो शबे बारात में, तो ढूंढना ही पड़ेगा, ये कैफियत होगी। और अगर शबे बारात में भी मना कर दिया जाए तो फिर तो हो गया काम, इल्ला माशाल्लाह। तो अहले सुन्नत व जमात का मामूल यही है। तो ये आमाल शबे बारात, शबे बारात में रात में जागना, अव्वल रात में या दरमियान में कब्रिस्तान जाना, अपने मरहूमीन के मजार पर, उनके कबूर पर फूल चढ़ाना, उनके लिए फातिहा करना, मगफिरत की दुआ करना, ये सब बुजुर्गान दीन से, सलफ सालेहीन से ये सब साबित है। और इसमें दो फायदे हैं, जो कुछ आपने उसको पढ़कर बख्शा, अगर वो गुनाहगार है तो उसकी मगफिरत का सबब है, और अगर नेकोकार है तो उसकी दरजात की बुलंदी का सबब है। दर्जात की बुलंदी का सबब है, और जो कुछ इशाने सवाब आपने उसको किया आपके लिए अलग से महफूज हो गया, खत्म नहीं हुआ, आपके लिए भी महफूज है, जब वहां जाओगे मिल जाएगा। इसलिए यहीं से भेजते रहो पहले से, ताकि वहां जाओ तो परेशानी ना हो, पहले से सरमाया मौजूद है, नेकियों का बैंक बैलेंस मौजूद, तो वो तो ना खुद जाते ना दूसरों को जाने देते, ना खुद जाएं ना दूसरों को जाने दें। तो इसलिए ऐसे लोगों की बातों में आने की जरूरत नहीं, जो हमारे अहले सुन्नत के मामूलात बुजुर्गाने दीन से, औलिया कामिलीन सलफ सालेहीन से साबित हैं, अहादीस से, कुरान से, ये सब साबित हैं, और बुजुर्गाने दीन ये करते हुए चले आ रहे हैं। और हम सिर्फ एक बात कहते हैं कि शबे बारात में जागना वो कहते हैं ना बिदत है, और बिदत के माने नई चीज, हम कहते हैं जागना जो है ये तो पुराना काम है, मना करना ये नया काम है। जागना पुराना काम है, मना करना नया काम है, तो मना करना बिदत है, जागना तो शुरू से लोग जागते हुए चले आए, बुजुर्गाने दीन जागते हुए चले आए। अल्हम्दुलिल्लाह हम जागने वालों के साथ हैं, तुम सोने वालों के साथ। गौसे आजम 40 साल तक ईशा के वजू से फजर की नमाज पढ़ी, इमाम आजम 40 साल तक ईशा के वजू से फजर की नमाज पढ़ी, ये सब जागने वाले लोग थे, ऐसा जागे कि पूरी दुनिया को जगा दिया, और जो इनकी महफिल में आ गया वो खुद भी जाग गया, उसकी किस्मत भी जाग गई। इसलिए अल्हम्दुलिल्लाह हम सोने वालों में नहीं है, हम खुद भी जागते हैं, लोगों को भी जगाते हैं, और जो भी जागेगा इंशाल्लाह उसकी किस्मत भी जागेगी, जो सो गया वो खो गया और जो जाग गया वो पा गया। तो ये जागने की रात है, बल्कि ये सारी रातें जागने की रात, ये तो प्रैक्टिस हो रही है, शबे मेराज आ गई एक रात में जगाया, उसके बाद सुला दिया सो जाओ, शबे बारात आ गई फिर इसमें जागो, फिर उसके बाद सो जाओ, फिर आगे शबे कदर आ रही है, उन सारी रातों में जागना है, किसी में सोना नहीं। और खालिके कायनात का इहतमाम देखो, मुसलसल रातें नहीं रखी, तादाद में रखी, ये नहीं कहा कि मुसलसल 10 दिन तक जागो, नहीं, हो सकता है मेरे बंदे जाग ना सके, सरकार ने सोचा होगा शायद मेरे उम्मती मुसलसल ना जाग सके, मैं तो जाग लेता हूं ये ना जाग सके, इसलिए एक रात छोड़ के फिर एक रात तादाद 21वीं 23वीं और 25वीं, उसके बाद फिर 29वीं। अब जितने लोग कह रहे हैं उनको जागना भी है, हाँ जोर जोर से पुकारते रहे, 29वीं 27वीं जागना भी पड़ेगा, तब काम होगा इंशाल्लाह। और अभी से नियत कर लो कि सवाब अभी से जारी, ये अल्लाह तबारक व तआला का करम है। कितना इहतमाम किया बंदों के लिए, अपने लिए नबी पाक अलैहिस्सलाम ने तो मुसलसल जागना शुरू कर दिया, पूरी रात जागना शुरू कर दिया, खालिके कायनात ने देखा महबूब आप पूरी रात क्यों जाग रहे हैं, या अय्युहल मुज़म्मिलु क़ौमिन लैला इल्ला क़लीला, ऐ कमली ओढ़ने वाले महबूब आप पूरी रात ना जागे, आप पूरी रात ना जागे, थोड़ी देर क़याम करें, थोड़ी देर आराम भी कर लिया करें, ये तो सरकार की शान है। और अपने उम्मतियों के लिए नहीं, ताक़ादात में एक रात सो भी जाएंगे, सोने का भी इत्तेमाम कर दिया, उनको पता था वैसे तो सोते ही रहते, लेकिन इनको जगाओ तो ऐसे जगाओ कि एक रात जाके फिर सो जाएं, फिर जाके फिर सो जाएं, ये अल्लाह तबारक व तआला का करम है और नबी पाक अलैहिस्सलाम का सत्ता। तो अल्हम्दुलिल्लाह हम अहले सुन्नत व जमात इस रात में जागते हैं। अब इस रात में हमें करना क्या है, आमाले शबे बरात, इस रात में नवाफिल पढ़ने हैं कसरत से, अस्तगफार पढ़नी है, अस्तगफिरुल्लाह रब्बी मिन कुल्ली ज़म्बिन व अतूबु इलैह, मुसलसल आप पढ़िए, अगर कोई सवाल आप पढ़ सके पढ़ ले, ना पढ़ सके जितना भी ज्यादा पढ़ सके पढ़ ले, बेहतरीन वजीफा इस रात का यही है, गुनाहों की माफी मगफिरत। दो नफिल, दो रकात नफिल की नियत बांधे, सना और सूरह फातिहा के बाद 3 मर्तबा सूरह इखलास, कुल हुवल्लाहु अहद, छोटी सूरत है तमाम लोगों को याद हो, हर रकात में 3 मर्तबा पढ़ लें, जितने नफिल आप पढ़ना चाहें पढ़, जितने आपकी हिम्मत, 40 पढ़ने तो बहुत अच्छा, और अगर कोई 100 पढ़ ले तो सुभान अल्लाह माशाल्लाह। एक साहब ने पूछा कितने कम से कम कितने, मैंने कहा 40। क्या इससे कम नहीं हो सकते? मैंने कहा आप 2 पढ़ ले, 2 से कम नहीं हो सकते, इसलिए कि 1 नहीं पढ़ जाता। तो इंसान अगर हिम्मत करे तो कर सकता है। हम कम ही ढूंढते हैं, हमारी क्या फिजी, कम से कम इबादत हो, सवाब ज्यादा हो। आदत पड़ गई ना, शबे कदर जो मिल गई कि एक रात गुजार दो, 1000 महीनों से बढ़कर सवाब ले लो, आदत खराब हो गई ना। अब कहते नहीं 2 पढ़ने सवाब ज्यादा मिल। तो इसलिए करना ये चाहिए कि जितनी आपकी हिम्मत हो आप पूरी रात के औकात जो है उसको सेट कर लें कि मुझे मगरिब के बाद ये करना है, इशा के बाद ये करना है, कब्रिस्तान जाना है, अपने जो मरहूमीन है उनके लिए पढ़ना है। उस जाने से पहले भी आप पढ़ सकते हैं, जैसे कि लोगों के मामूलात में है, कोई सूरह मुजम्मिल पढ़ रहा है, कोई सूरह यासीन, कोई सूरह वाकया, जो जो सूरते हैं जिसके मामूलात में है वो पढ़ ले और वहां जाकर बख्श दे। दूसरा तरीका ये कि घर से पढ़ते हुए चले जाइए, वहां पहुंचे पूरा खत्म शरीफ हो गया, पढ़ के बख्श। तीसरा तरीका ये कि वहीं कब्र पर खड़े होकर ही पूरा खत्म शरीफ पढ़ें, अपने मरहूमीन को भी सवाब पहुंचाएं और कब्रिस्तान में जितने भी मुर्दे हैं उसमें ये भी कहें कि मौला जितने भी हैं उन सब की अरवाह को सवाब। क्यों? इसलिए कुछ ऐसे भी होंगे ना जिनका कोई नहीं, ऐसे भी तो होंगे, कुछ तो वही होंगे जो मना करते हैं, वहां जाके पछता रहे होंगे हम मना नहीं करते तो हमारा भी कोई आ जाता, शायद हमें भी कुछ हिस्सा मिल जाता, कुछ तो वो होंगे। और कुछ बेचारे ऐसे भी जो लावारिस जिनकी कोई औलाद ही नहीं, लेकिन खैर हम तो सब पर रहम करते हैं, चलो हमारे मरूमी ने इनके इनकी वजह से वो भी बख्शे। इसलिए कि हमें अपनी बख्शिश की फिक्र है कि मौला हम इनको बख्श रहे हैं, इनमें से कोई नेक हो उसकी वजह से हमारी भी बख्शिश हो, असल चीज ये होनी चाहिए। तो इसलिए इस रात में ये 2-3 चीजें बड़ी जरूरी हैं। नवाफिल आप पढ़ सकते हैं और तिलावत कुरान भी जितना आप चाहें कर सकते हैं। जो लोग बहुत आसानी के साथ आराम के साथ कुरान मजीद कुरान हमीद पढ़ सकते हैं उनको चाहिए कि इस रात में मस्जिद में बैठकर मगरिब के बाद, इशा के बाद, पूरी रात में कभी भी आप पढ़ने कम से कम 1 सिपारा जरूर पढ़ें, उससे कम, अब मैं उससे कम क्या करूं, 1 रुकू पढ़ने चले कम से कम, लेकिन पढ़ें जरूर, इसलिए कि उसका सवाब भी बहुत ज्यादा है तिलावत कुरान का। और उसमें वहीं पढ़कर आप अपने मरहूमीन को बख्श, अगर आप होकर आ चुके हैं कब्रिस्तान से तो वहीं बैठकर बख्श दें, और अगर जाने वाले हैं तो वहां जाकर बख्श। तो इसलिए ये रात निजात की रात है, रहमतों की रात है, बरकतों की रात है। हदीस शरीफ के मुताबिक खालिक कायनात अपने बंदों को पुकारता है, उसकी रहमत पुकारती है, है कोई मांगने वाला कि आज हम उसको अता कर दें, है कोई अपने गुनाहों की मगफिरत चाहने वाला कि हम उसके गुनाहों को माफ कर दें, है कोई अपने रिजक में बरकत चाहने वाला कि हम उसके रिजक में बरकत अता कर दें, है कोई तरक्की चाहने वाला कि हम उसको तरक्की अता कर दें। जो कुछ मांगो, एक चीज तो है ना हम मांग रहे हैं और एक चीज ये कि वो देने के लिए तैयार, ये फर्क है आम रातों में और इस रात में। और रातों में हम मांग रहे हैं मौला हमें ये दे दे, कोई तरक्की मांग रहा है, कोई रहमत मांग रहा है, कोई मगफिरत मांग रहा है, कोई रिजक में बरकत चाह रहा है, मुख्तलिफ दुआएं हैं, मुख्तलिफ तमन्नाएं लोग मांग रहे हैं, लेकिन ये रात ऐसी है कि जो देने वाला है वो खुद पुकार रहा है आओ उससे लो, देने वाला पुकार रहा है। और जब देने वाला पुकारे तो फिर समझ लो कि मिलना यकीनी, फिर मिलना यकीनी है। भाई आप किसी से मांगे, पता नहीं उसकी नियत हो या ना, दुनिया का बता रहा हूं, दुनिया में आप किसी से मांगे मुझे जरा सा ये कुछ पैसे चाहिए, मुझे कुछ कर्जा चाहिए, कोई चीज मांगी मुझे ये चीज चाहिए, अब जिनसे मांग रहे हैं उनका मूड नहीं, टाल दिया नहीं बाद में आना देखा जाए, अभी है नहीं बाद में दे देंगे। फकीर आते ना मांगने के लिए, कहते हैं खुला नहीं है, हालांकि जेब में होता है। इसी तरह बहुत से आते फकीर, मना कर दिया, और कभी खुद पहले से लेकर बैठे हैं तो बुला बुला के दे रहे हैं, उसको भी बुलाओ, उसको भी बुलाओ, वो जो सामने बैठा है लंगड़ा उसको बुलाओ, वो जो अंधा जा रहा है उसको भी बुलाओ, दे रहे हैं पहले से लेकर बैठे ना, आप मूड में है, कोई खुशी मिल गई, किसी के यहां बेटे की विलादत हो गई, किसी कोई खुशी मिल गई, कोई तरक्की हो गई, خوش ہو گئے آج میں فقیروں میں خیرات کروں. تو جب خیرات کرنے پر آتا ہے آدمی, دینے پر آتا ہے تو کسی کو مایوس کرتا ہے؟ نہیں کرتا, خود دیتا ہے. جب ہمارا یہ حال ہے, ہم مالک نہیں ہیں کسی کے, ہم خدا نہ خواستہ کسی کے خالق نہیں ہیں, مال جو ہم تقسیم کر رہے ہیں اس کے ذاتی مالک نہیں ہے, وہ ہمارا ذاتی ملکیت نہیں ہے, مال سب اللہ کا ہے. جب اس کا مال مجازی طور پر اس نے ہمیں مالک بنایا اور ہم موڈ میں ہوں بلا بلا کر دیتے ہیں, تو جب وہ خالق کائنات دینے پر آئے تو وہ کیسے چھوڑ دے؟ وہ تو پکار رہا ہے اور شروع رات سے پکار رہا ہے, ہے کوئی مانگنے والا کہ آج ہم اسے عطا کریں, ہے کوئی مغفرت چاہنے والا ہم اس کے گناہوں کی مغفرت کریں. یہ تو اس کی شان ہے, یہ تو اس کا کرم ہے. حضرت موسیٰ علیہ السلام کے زمانے میں مجمع ہے, بارش نہیں ہو رہی, قحط سالی ہے, فرمایا سب جمع ہو کر دعا کرو. دعا کر رہے ہیں, مولا بارش برسا, باران رحمت نازل ہو جائے, نہیں ہو. سارے نیک متقی پرہیزگار گناہگار سب جمع ہو گئے, بارش نہیں. دعا کی, مولا یہ لوگ سارے جمع ہو کر اپنے گناہوں کی معافی مانگ رہے ہیں, مولا اس میں نیک بد متقی پرہیزگار گناہگار سب موجود ہیں, کسی کی تو مولا سن لے. ارشاد ربانی موسیٰ, اس مجمع میں ایک شخص ایسا موجود ہے جس نے ہماری بڑی نافرمانی کی ہے, اس کی وجہ سے بارش نہیں ہو رہی. اب غور کر, اس کی وجہ سے بارش نہیں ہو رہی, اس کو مجمع سے نکال دیا جائے ابھی بارش ہو جائے گی. اب موسیٰ علیہ السلام نے اعلان کر دیا, اس مجمع میں ایسا آدمی موجود ہے جس نے واقعی کوئی بہت بڑا گناہ کیا ہو, بہت بڑی اللہ کی نافرمانی کی, خالق کائنات ناراض ہے. اللہ فرماتا ہے اس شخص کو یہاں سے نکال دیا جائے, بارش ہو جائے گی. اب ظاہر ہے ہر شخص اپنے عیب و ہنر, گناہ اور نیکی سب کو جانتا ہے نا, کوئی دوسرا تو نہیں جانتا. تو جو واقعی گناہگار تھا اس نے سوچا جب میں اس مجمع سے نکل کر جاؤں گا تو میری کتنی رسوائی ہوگی, کتنی بدنامی ہوگی, یہ جتنا مجمع بیٹھا ہے یہ سارا مجھے دیکھے گا. اب ظاہر ہے مجمع ہو, ایک آدمی اٹھ کر جائے تو سب دیکھتے ہیں کون جا رہا. اور جبکہ حضرت موسیٰ علیہ السلام نے اعلان بھی کر دیا کہ ایک ایسا گناہگار ہے کہ جب وہ جائے گا تب بارش ہوگی, اس کی وجہ سے نہیں ہو رہی. اس نے وہیں بیٹھے بیٹھے دل ہی دل میں رو کر گڑ گڑا کر دعا کی, مولا میری پردہ پوشی کر, مولا میری پردہ پوشی کر دے, میں واقعی گناہگار ہوں, میری وجہ سے نہیں ہو رہی, لیکن اے الہ العالمین جب میں اس مجمع سے جاؤں گا تو میری کتنی رسوائی ہوگی, میری توبہ قبول کر لے اور بارش برسا دے. خالق کائنات کی رحمت کو جوش آ گیا, باران رحمت نازل ہو گیا, باران رحمت نازل ہو گیا. اب موسیٰ علیہ السلام حیران, مولا تو نے تو کہا تھا جب تک وہ آدمی نہیں نکلے گا بارش نہیں ہوگی, یہاں سے تو کوئی نکلا نہیں اب بارش ہو گئی, یہاں سے تو کوئی نکلا نہیں بارش ہو گئی. ارشاد ربانی میں موسیٰ, اس نے سچے دل سے توبہ کر لی, ہم نے اب اس توبہ کی ہی وجہ سے بارش نازل کی. اب ان کو تشویش ہوئی, وہ ہے کون, وہ ہے کون جس کی وجہ سے نہیں ہو رہی تھی اور اسی کی وجہ سے ہو گئی, مولا مجھے تو بتا دے وہ کون ہے, میں تو جان لوں, میں تو تیرا پیغمبر ہوں, میں تیرا کلیم ہوں, مجھے بتا دے کون ہے. نہیں موسیٰ, پہلے وہ گناہگار تھا, اب وہ ہمارا مقرب ہو گیا ہے, ہم پردہ پوشی کریں گے, نہیں بتائے, اب ہم نے اس کو اپنا بنا لیا. یہ ہے خالق کائنات کی شان, یہ ہے خالق کائنات کی شان, بندوں سے اتنی محبت کرتا ہے جس کی وجہ سے باران رحمت نہیں نازل ہو رہا تھا, سچے دل سے توبہ کی اسی کی وجہ سے نازل کر دی اور اس کی پردہ پوشی بھی کر لی, اپنے نبی کو بھی پیغمبر کو بھی نہیں بتایا کہ نہیں اس کی رسوائی ہو جائے گی, ہم نے معاف کر دیا, درگزر کر دیا. اس لیے فرمایا میرے آقا صلی اللہ علیہ وسلم نے, التائب من الذنب کم لا ذنب له, توبہ کرنے والا ایسا ہے جیسا کہ اس نے کوئی گناہ کیا ہی نہیں, کوئی گناہ ہی نہیں کیا, ایسا ہو گیا. دوسرے مقام پر فرمایا اگر تمہارے گناہ سمندر کے جھاگ کے برابر بھی ہوں اور سچے دل سے توبہ کر لو خالق کائنات معاف فرماتا. تیسرے مقام پر فرمایا ماں جس طرح اپنے بچے سے محبت کرتی ہے رب اس سے زیادہ اپنے بندوں سے محبت کرتا. ماں کی محبت مثالی ہے نا, ماں کی محبت بے مثال ہے, بے لاس ہے, اولاد سے کچھ نہیں جاتی, سب کچھ اولاد کو دے دیتی, اولاد سے کچھ نہیں جاتی, سب کچھ اولاد کو دے دیتی, اپنے پیٹ میں خون پلا کر پرورش کرتی ہے, پیدائش کے بعد اپنے دودھ سے پرورش کرتی ہے, اور وہی اولاد جب پروان چڑھتی ہے تو پھر وہ ماں کو گالیاں دیتی ہے, نافرمانی کرتی ہے, حکم زولی کرتی ہے, لیکن وہ ماں پھر بھی ماں ہے, محبت کرتی ہے. مولا اس کو ہدایت دے دے اس کو بخش. سرکار نے فرمایا جیسے تمہاری ماں تم سے محبت کرتی اس سے زیادہ تمہارا رب تم سے محبت کرتا. جب اس نے خود تخلیق کیا ہے تو محبت نہیں کرے گا. اس لیے اس رات میں اپنے گناہوں پر نظر کرتے ہوئے جو جو خطائیں, جو جو گناہ, جو جو غلطیاں ہو چکی آئندہ ان کا ارتکاب نہ ہو. توبتن نصوحا وہی ہے. ہماری کیفیت کیا ہے, ہم توبہ کرتے ہیں پھر توڑ دیتے ہیں, پھر کرتے ہیں پھر توڑ دیتے ہیں, جھوٹ سے توبہ کی پھر جھوٹ بول لیا, چوری سے توبہ کی پھر چوری کر لی, کسی کے حقوق کو غصب کرنے سے توبہ کی پھر حقوق غصب کر لی. ایسا نہیں, جو گزشتہ زندگی میں ہو چکا مولا وہ مجھ سے ہو چکا, قصدن یا سہبن جو بھی ہوا آج کی رات میں سچے دل سے توبہ کر رہا ہوں کہ آئندہ ان گناہوں کا ارتکاب کبھی نہیں کروں. اور جب وہ سچے دل سے توبہ کرے گا اللہ تبارک و تعالیٰ کی رحمت کی نظر اس پر ہوگی اور انشاءاللہ وہ تمام گناہوں سے پاک اور صاف ہو جائے. حضرت علی کرم اللہ تعالی وجہ الکریم سے کسی نے پوچھا جب رحمت خدا بندی نازل ہوتی ہے تو کیا صرف نیکوکاروں پر نازل ہوتی ہے یا بدکاروں پر بھی؟ فرمایا سنو, بارش میں جب بارش ہو رہی ہو دو برتن لا کر رکھ دو, ایک بالکل صاف ستھرا پاکیزہ اور دوسرا بالکل ناپاک گندا, دونوں لا کر رکھ دو. جب آسمان سے بارش نازل ہوگی تو جو صاف برتن ہے صرف اس پر ہوگی یا جو ناپاک ہے اس پہ بھی؟ کہا حضور جب بارش نازل ہوگی تو دونوں پر ہوگی, ایسے کیسے ہو سکتا ہے کہ جو صاف برتن ہے صرف وہیں باران رحمت نازل ہو اور جو گندا ہے ناپاک ہے اس پہ نہ ہو؟ فرمائے یہی مثال نیک اور بد کی ہے. جب خالق کائنات اپنی رحمتیں نازل فرماتا ہے تو نیک اور بد, گناہگار اور نیکوکار دونوں پر یکساں نازل کرتا ہے. اسی لیے اجتماعی عبادت کا ثواب زیادہ ہے, اجتماعی عبادت مل کر عبادت کرنے کا ثواب. آپ اپنے گھر میں نماز پڑھ لیں آپ کو ثواب مل گیا, لیکن اگر گھر سے چل کر مسجد میں جا کر نماز پڑھیں 27 درجے زیادہ ثواب. ہر قدم پر نیکیاں مل رہی ہیں. ایک صحابی نے عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم فدا کا امی و ابی, سرکار میرے ماں باپ آپ کے قربان, میرا گھر مسجد سے دور ہے, آنے میں دشواری ہوتی ہے, اگر حکم ہو تو مسجد کے برابر گھر لے لوں, دور سے چل کر آتا ہوں 5 وقت نماز کے لیے. فرمایا تم دور سے چل کر آتے ہو تو ہر قدم پر 10-10 نیکیاں شمار کر لیا کرو. اب قریب ہوگا ایک قدم بڑھایا مسجد میں, اور دور سے چل کر آئے گا جتنے قدم وہ چلے گا ہر قدم پر 10 نیکیاں نامہ اعمال میں لکھی جاتی. تو مسجد میں 27 درجے زیادہ ثواب ہے, اور جامع مسجد میں اگر گئے تو درجے اور بڑھ گئے, وہاں سے مسجد نبوی پہنچ گئے تو 50,000 گنا, اور مسجد حرام مکہ معظمہ پہنچ گئے تو 1,00,000. جیسے جیسے مقام بدلتا گیا ثواب بھی بدلتا گیا, اس کا نتیجہ بھی بدلتا گیا. اور دوسری بات یہ کہ آپ اکیلے نہیں جاگ سکتے, آپ کہ میں گھر میں جاگ لوں گا, نہیں, مسلح بچھا کر بیٹھے نیند آنی شروع ہو گئی وہ آ جائے گا فوراً, सुनाने वाला, जो फजर के वक्त सुलाता है ना रोजाना, वो फौरन आ जाएगा, सर सहलाएगा, कमर दबाएगा थोड़ी सी, यार थोड़ा सा टेक लगा लो, अभी तो टाइम है, तकिया लेकर टेक लगा लो या दीवार से टेक लगा। टेक लगाया गए, पता चला फजर की अजान हो गई, नमाज भी निकल गई, उसको उठा दी। और अगर मजमे में फिर नहीं सो सकते, देखा अरे फला साहब मुझे देख रहा है, मुझे नींद आ रही, उठ के बैठ जाएगा। फिर हजरत साहब देख रहे हैं, पीर साहब देख रहे हैं, फला देख रहे हैं, हालांकि अल्लाह देख रहा है या नहीं उसकी फिक्र नहीं है, ये देख रहा है। ये तो हमारा हाल है, अगर कोई देख रहा हो तो कैसे आराम से नमाजें पढ़ते, ठहरा ठहरा के तादील अरकान के साथ, और नहीं देख रहा हो तो मत्था जमीन के साथ लगाया उठाया, जैसे माजल्ला बोझ उतार दो है। जब कोई भी नहीं देख रहा तब भी एक देखने वाला है जो मुसलसल देख रहा, और वो ऐसा देखने वाला है जैसा दिन की रोशनी में देखता है ऐसा ही रात की तारीकी में देखता, जैसे तुम्हारे जिस्म को देखता है ऐसा ही तुम्हारे दिल को भी देखता है, जैसे जाहिर को देखता है ऐसे बातिन को भी देखता है। तो मजमे में क्या है, एक दूसरे को देखकर भी नींद नहीं आती, वुजू करके आके बैठ गए। और दूसरी बात क्या है, अगर एक नेक मुत्तकी आदमी मौजूद है, जन्नती मौजूद है, अल्लाह की रहमत से उम्मीद रखनी चाहिए कि उस जन्नती की वजह से पूरा मजमा बख्शा। एक भी अगर मौजूद है, इसलिए तो इज्तिमाई इबादत का सवाब है, मस्जिद में नमाज पढ़ने का सवाब है, जामा मस्जिद में नमाज पढ़ने का सवाब है, ईदगाह में पढ़ने का सवाब है। मजमा जितना ज्यादा होगा कोई ना कोई नेक तो होगा, एक ना एक तो जन्नती होगा, यहाँ तो सारे जन्नती बैठे। अब जहां इतने सारे जन्नती तो जाहिर है इतने जन्नती की वजह से हो सकता है मुझ गुनाहगार की भी बख्शिश हो जाए, तो इसलिए इज्तिमाई इबादत का सवाब ज्यादा है। तो जहां पर इज्तिमाई इबादत हो वहां जाना चाहिए, बैठना चाहिए, और अल्लाह तबारक व तआला की रहमत जब नाजिल होती है किसी एक की वजह से भी अगर नाजिल होगी, जितने बैठे हैं सब के सब मुस्तफिद हो। उसकी शान तो ये है, वो कहते हैं हम तो माइल बकरम है कोई साइल ही नहीं, राह दिखलाए किसे रह रवे मंजिल ही नहीं। हम तो अता करने के लिए तैयार हैं, कोई लेने वाला तो हो, कोई लेने वाला तो हो, हमें मांगने का तरीका नहीं आता, हमें मांगने का तरीका नहीं आता। और मांगने का तरीका अगर आना हो, मांगने का तरीका अगर सीखना हो तो इन फकीरों से सीख लो, ये जो खड़े होते हैं ना सिग्नल पे, इनसे सीख लो। आप कहेंगे इनसे क्या सीखें? अब देखो एक फकीर है जो आके बार बार आपके सामने हाथ कर, मुझे दे दो, मुझे यार हटो, फिर दोबारा, फिर गुस्सा आ गया, जूता उतार तो भाग गया बेचारा, कह दिया जब नहीं है तो क्यों पीछे पड़ रहा। यही होता है ना, आदमी जिद हो जाता है, परेशान हो जाता है, गाड़ी के आगे आ रहा है, कभी पीछे आ रहा है, कभी शीशे बंद है तो उसमें वो दस्तक दे रहा, गुस्सा आ गया, कभी कहते चलो यार इसको देख के टाल दो, एक चवन्नी दे दो अठन्नी, और अठन्नी चवन्नी तो फकीर भी नहीं लेते, कहते महंगाई है, उनके भी रेट बढ़ गए। जाहिर है जब सबके रेट बढ़े तो उनके भी बढ़े, वो कहते इसमें क्या होगा, वो फेंक देंगे वापस। हकीकत है आप देखे देख, वो दौर गुजर गए जब अठन्नी चवन्नी लेते। लेकिन एक फकीर ऐसा होता है जो मांगता नहीं है, उसका तरीका अलग होता है। वो क्या करता है, वो आके आपसे कहता है बाबूजी अल्लाह ताला आपकी उम्र दराज करे, आपके बच्चों को सेहत दे, क्या बच्चे हो ना हो बेचारे, आपको तरक्की हो, कारोबार में तरक्की हो, दुआएं दिए चले आ रहे, मांग नहीं रहा दुआएं दे रहा। अब आदमी सोचेगा यार इतनी दुआएं इतने दिन, चलो 50 करोड़ निकाल के देता है, होता है ना ये, यही होता है ना, जो पीछे लग जाए उसको भगा देते, और जो दुआएं दे। ये तरीका हमने फकीरों से सीख लिया, हमने सीख लिया, हमने खालिक कायनात की बारगाह में अर्ज किया मौला इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन्नबी, ए इलाहुल आलमीन तेरे महबूब पर हम दुरूद पढ़ रहे, दुरूद पढ़ना शुरू कर दिया। हम जानते हैं अल्लाह इनसे मोहब्बत करता है, और जब इनका नाम लेंगे तो जरूर अता कर देंगे, जब इनके लिए इनके वसीले से दुआ करेंगे तो जरूर अदा कर देगा। हमने सरकार का नाम लेना शुरू कर दिया, جتنے مقربین ہیں مولا غوث اعظم کی وجہ سے عطا کرتے، مولا غریب نواز کی وجہ سے، مولا مخدوم سمنانی کی وجہ سے، مولا مجدد الف ثانی کی وجہ سے، شیخ بہاؤالدین زکریا ملتانی کی وجہ سے، بابا فرید کی وجہ سے، ہوتے ہوتے نبی پاک علیہ الصلوۃ والسلام تک پہنچ گئے۔ اے الہ العالمین اپنے محبوب کا صدقہ عطا کر دے، فاطمۃ الزہرا کا صدقہ عطا کر دے، حسن حسین کا صدقہ عطا کر۔ بس رحمت خداوندی جوش میں آ گئی، میرے محبوب بندوں کا نام لے لیا، جاؤ اس کو سب کچھ عطا کر۔ یہ ہے سیکھا ہم نے ان فقیروں۔ اب خالق کائنات کو تو دعا نہیں دے سکتے، وہ ہماری دعا کا محتاج نہیں ہے، وہ ہماری تعریف کا محتاج نہیں ہے، اس کی تعریف بے مثال ہے، وہ خود بھی بے مثال ہے۔ اس کی تعریف کرنے کے لیے صرف اس کا رسول صلی اللہ علیہ وسلم جیسی سرکار نے تعریف کی، ہم تو ثنا خالق کائنات کے بیان کی کوئی نہیں کر سکتا، اور جیسی تعریف اس نے اپنے محبوب کی ویسی بھی کوئی نہیں کر سکتا۔ اس کا محبوب اس کی ثنا بیان کرنے میں بے مثال ہے، اور وہ اپنے محبوب کی تعریف کرنے میں بے مثال ہے۔ تو ہم نے سوچا کہ ہم اس کی تعریف تو نہیں کر سکتے، اس کی شان کے مطابق اس کی ابدیت کا اقرار اور اس کی عبادت، ریاضت، بندگی، یہ تمام چیزیں یہ تو ہمارے لیے ناممکن ہے، اس لیے اس کے محبوبوں کا نام لے لو، اس کے مقبولوں کا نام لے لو، اس کے مقربین کا نام لے لو۔ جب ان کا نام لیا جائے گا، جب وہ حضرت آدم کی توبہ قبول کر سکتا ہے تو آدمیوں کی توبہ بھی قبول کر دیتا، جب آدم کی توبہ قبول کی ہے تو آدم کی اولاد کی بھی توبہ قبول کر دیتا۔ اس لیے اس مقدس رات میں ہم اللہ کے نیک اور برگزیدہ بندوں کے وسیلے سے بزرگان دین، اولیاء کاملین، اور سب سے بڑھ کر نبی پاک علیہ الصلوۃ والسلام کے وسیلے سے دعا کریں گے۔ انشاءاللہ امید ہے کہ وہ ہماری اس امید کو ضائع نہیں کرے گا، اپنے حبیب پاک صاحب لولاک صلی اللہ علیہ وسلم کے صدقے میں اگلے پچھلے سارے گناہوں کو معاف کر۔ تو آج کی اس گفتگو کا حاصل یہ ہے کہ کل کی رات مقدس ہے، بابرکت ہے، نجات کی رات ہے، رحمتوں کی رات ہے، برکتوں کی رات ہے، مغفرت کی رات ہے، اللہ تبارک و تعالی سے طلب کرنے کی رات ہے، گناہوں پر آنسو بہانے کی رات ہے۔ اور اگر آپ یہ سمجھ لیں کہ جس وقت آپ دعا کر رہے ہوں آپ پر رقت طاری ہو جائے، کیفیت طاری ہو جائے، آپ کی آنکھوں سے آنسو جاری ہو جائیں، سمجھ لو وہاں سے کرم ہو رہا، کیفیت اسی وقت طاری ہوگی جب وہاں سے کرم ہوگا، اور جب وہاں سے کرم ہوگا وہی ہمارا برم ہوگا۔ اس لیے اس رات کو جا کر گزاریں، اور جو جو چیزیں ہم نے بیان کی ہیں اس میں کریں۔ اور آخری بات یہ ہے کہ جو حضرات جہاں بھی اپنے محلے میں، مساجد میں، جہاں بھی وہ عبادت کر رہے ہیں، کیونکہ عام طور پر پوری رات مساجد میں نہیں ہوتی، کہیں 12 بجے، کہیں 1 بجے، لیکن الحمدللہ ہماری اس درگاہ میں پوری رات کا اہتمام ہے، تو آپ جہاں بھی کریں فارغ ہوں آخر میں یہاں پہنچ جائیں، یہاں پر پہنچ جائیں گے، اللہ کے دو ولی آرام فرمائیں، ان کے صدقے میں دعا کریں گے، یہاں بھی کامیاب وہاں بھی کریں، اور انشاءاللہ تعالی شب برات کے خصوصی نقوش بھی آخر میں تقسیم کیے جائیں گے، اور اس کے بعد سحری کا بھی انتظام ہوگا۔ تو تمام حضرات جو اول رات سے آنا چاہیں اول رات میں آ جائیں، اور اگر شروع میں قبرستان جا کر پھر اپنے محلے کی مساجد میں عبادت کر کے بعد میں آنا چاہیں تو بعد میں بھی آ جائیں، لیکن کوشش کریں کہ 2 بجے تک یہاں پر پہنچ جائیں، تاکہ یہاں کی دعا میں، ذکر میں، ان تمام چیزوں میں شریک ہو جائیں۔ اللہ تبارک و تعالی ہم سب کو نیک اعمال کی توفیق عطا فرمائے۔ آئیے دعا کریں، اللہ رب العالمین ہمارے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، یا اللہ ہماری نمازوں کو قبول فرما، یا اللہ ہمارے سجدوں کو قبول فرما، یا اللہ جو بیمار ہیں انہیں شفاء کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہیں ان کی پریشانیوں کو دور کر، جو قرض دار ہیں انہیں بار قرضے سے دوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار بنا، یا اللہ حاضرین مجلس کی تمام جائز نیک دلی مقاصد کو پورا فرما، حاضرین مجلس کی نیک تمناؤں کو پورا فرما۔ اے الہ العالمین یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم میں، عمل میں، عمر میں برکت عطا فرمانا، ان سب کے روزگار میں ترقی عطا فرمانا، ان کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرمانا۔ ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما۔ اللہم صل علی سیدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم۔ سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين۔